यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिम्पियाधुरा, लिपु लेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। र इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो।
सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बत 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने, विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टू फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 T081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्यांकनका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको बताउनुभयो।
न्याय परिषदले हेर्दाखेरि पनि 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीति नियुक्ति देखिन्छ, त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्च्योट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिश मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनुभयो। उहाँले आफूहरूको वाचा पत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी संगठन राख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढ़ी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएकोले सो विषयमा नगरपालिका संघ गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसून फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसूनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसूनमा अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमागाईका अनुसार विभागले विश्व मौसम संगठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप दक्षिण एसियाली जलवायु दृष्टिकोण मंच लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडलहरूको विश्लेषणका आधारमा मनसूनको ऋतुगत आकलन तयार गरिएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढ़िरहेकाले कोही पनि पीड़ित आतिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्या दिगो समाधानका लागि काम शुरू गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो।
कोही पीड़ित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीड़ितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जाँदैछौँ, सबै समग्र विषयको यो भूमि सम्बन्धी
मन्त्री रावलले सहकारी पीड़ितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम शुरू गरिसकेको बताउनुभयो। उहाँले सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीड़ितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषय उठाउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रूपियाँ लागतमा 17 बिघा 19 कठा र चारदूर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ, यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 तल्लाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तल्लाका रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रवाह गर्न सक्छौँ। त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
नयाँ प्रशासनिक केन्द्रबाट सेवा शुरू हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
सिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने जुन समस्या देखेको थियो, मन्त्रालयका इक्विपमेन्टहरूलाई पनि व्यवस्थापन गरेर प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनमा नयाँ ढंगले जनतालाई सेवा प्रवाह दिनेछौ।
प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिट्टी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, संकलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार प्रसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयलाई प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिगाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत संगीतको सृजनामा नातिगाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ़ बनाउँदै नेपाली संगीतको गौरवलाई बढ़ाएको बताउनुभयो। राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। सभामुख डोल प्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व झन बढ़दै गएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 78 वार्षिकोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधार स्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालय परिषदको प्रयास र गतिविधिहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीति सम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्यांकन गर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढ़ाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढ़ाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढ़ेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
क्रम निर्धारण गरेर कार उठाउने, अलि एक हप्तापछि उठाउने, 15 दिनपछि उठाउने, उठाउँदै नउठाउने सम्बन्धित स्थानीय तहले सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य शिक्षा खान पान व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने, यसमा जिल्ला प्रशासनले सुरक्षा प्रबन्ध गर्ने विषयमा हामी त्यहाँ दिन्छौ भनेर एक किसिमको सैद्धान्तिक सहमति भएको छ।
अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण, सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिमयुक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकारवाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडागोडी नगरपालिका प्रमुख खडक राउत।
सार्वजनिक जग्गा हो, सार्वजनिक स्थलहरू हो, सरकारी जग्गाहरू हो भन्ने कुरा पहिचान हो, प्रष्ट भयो भन्छ अनि सहजीकरण गर्ने कुरामा त हाम्रो समस्या छैन। हामी समन्वय गर्न तयार छौँ, तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीड़ा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको एकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा हाम्रो सहयोग रहन्छ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्त कमैया, बाढ़ीपीड़ित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू 56 क्यामेरा 6 शिकार ब्लकमा जडान गरेर फर्केको आरक्षणका रेन्जर सागर सुवेदीले बताउनुभयो। क्यामेराले 45 दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको संख्या पत्ता लगाइने उहाँले बताउनुभयो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। इण्डोनेशियाको पूर्वी हलमहेरा टापुको माउण्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा 3 पर्वतारोहीको मृत्यु भएको छ। ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका 20 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार 10 जना पर्वतारोही सिंगापुरका नागरिक रहेका छन्। वैज्ञानिकहरूले पछिल्लो समय इण्डोनेशियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रिल 17 सो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको थियो। माउण्ट डुकुनो हाल इण्डोनेशियाको चेतावनी प्रणालीको तेस्रो उच्च सतर्कता स्तरमा रहेको छ। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू संचालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि संचालनमा अवरूद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन शुरू गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले 1 अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर खर्क र शरण क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई पीपीआर, बंगुरलाई सीएफएफ र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अंकले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 कित्ता शेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,79,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
नेपाल एले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्याण्डलाई 45 पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33, कप्तान अनिल कुमार शाह 27, सन्दीप जोरा 36, बसीर अहमद 18 तथा तित्रराज दास 23 रनमा आउट हुँदा पवन सराफ 24 रनमा अवस्थित रहे। अमेरिकाका लागि मिलिन्द्र कुमारले 2 तथा सन्तोष नोस्तुस, केन्जिके रुसिल, उगारक सञ्जय कृष्णमूर्ति, सौरभ नेत्र मालभक र हरमित सिंहले समान 1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक 116 रनको शतकीय इनिङ खेलेका थिए। पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम युगफलमा समेटेको थियो। नेपाल एकका लागि पवन सराफले 2 तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, साहब आलम र विपिन खतीले समान 1-1 विकेट लिए। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल एले स्कटल्याण्डको सामना गर्नेछ। सिराहा हब र विराटनगर हब दोस्रो संस्करणको नेपाल हब पुरुष टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल क्रिकेट फाउन्डेशन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिप विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लीगको अन्तिम खेलमा विजयी हुँदै सिराहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेलमा राजविराज हबलाई सिरा हबले 1 रनले पराजित गर्यो। दोस्रो खेलमा इटरी हबले अपराजित टीम विराटनगर हबलाई 2 विकेटले पराजित गर्यो।
अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।